यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन 1 गतेदेखि लागू हुने गरी सरकारद्वारा स्वीकृत। अध्यक्ष र केन्द्रीय सदस्यहरू महाधिवेशनले चयन गर्ने व्यवस्था सहितको संशोधित विधान मस्यौदा नेकपा एमाले केन्द्रीय कमिटिद्वारा पारित। नेपालमा आज थप 3651 जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित 22 जनाको मृत्यु, 1042 जना संक्रमण मुक्त। र मानवीय क्रियाकलापका कारण मौसममा अभूतपूर्व परिवर्तन भइरहेको संयुक्त राष्ट्र संघको प्रतिवेदन। सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन 1 गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ। मन्त्री परिषदको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सबै तहका कर्मचारी, शिक्षक, सेना, प्रहरी, स्वास्थ्य सेवाका सबै कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको हो। बैठकपछि संचारकर्मीसँग कुरा गर्नुहुँदै सरकारका प्रवक्ता, कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठकले नेपाल सरकारका सहसचिव गोविन्द प्रसाद शर्मालाई गरी कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सचिवमा पदस्थापन गरेको बताउनुभयो। मन्त्री परिषद बैठकले हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका 2078, सैनिक सेवा तेस्रो संशोधन नियमावली 2078लाई छलफलका लागि मन्त्री परिषदको सम्बन्धित समितिहरूमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कार्कीले जानकारी दिनुभयो।
विशेष आर्थिक क्षेत्र पहिलो संशोधन नियमावली 2078को छलफलका लागि मन्त्री परिषद आर्थिक तथा पूर्वाधार समितिमा पठाउने, माथिल्लो त्रिशुली CA जल विद्युत आयोजनाको जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कार्यवाही चलाउन सोही आयोजनाका सहायक प्रशासकीय अधिकृत श्री कमल बहादुर बोगटीलाई प्रारम्भिक कार्यवाही चलाउने अधिकारी तोक्ने, सैनिक सेवा चौथो संशोधन नियमावली 2078 छलफलको लागि मन्त्री परिषद विधेयक समितिमा पठाउने।
प्रवक्ता मन्त्री कार्कीले सरकारले परराष्ट्र सेवाका 3 जना उपसचिवलाई राजपत्रांकित प्रथम श्रेणीको पदमा बढ़ुवा गरेको बताउनुभयो। राजपत्रांकित प्रथम श्रेणीको पदमा यसरी बढ़ुवा हुनेमा सूर्य भट्टराई, घनश्याम लम्साल र तेज बहादुर छेत्री रहनु भएको छ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ। तुलसीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बसेको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटीले पारित गरेको विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेको एमाले प्रवक्ता प्रदीप गेवालीले बताउनुभयो। स्थायी कमिटीले पेश गरेको विधान महाधिवेशन भदौ 27 र 28मा गर्ने प्रस्तावलाई आज बसेको केन्द्रीय कमिटीले पारित गरेको हो। एमाले पहिलोचोटि गर्न लागेको विधान महाधिवेशनका लागि स्थायी कमिटीले पारित गरेको 4 वटा कमिटीहरूलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको छ। बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा राजनैतिक प्रतिवेदन मस्यौदा समिति, महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा संगठनात्मक प्रतिवेदन मस्यौदा समिति, विधान संशोधन प्रस्ताव मस्यौदा समितिमा विष्णु पौडेल र व्यवस्थापन समितिको संयोजकमा रामबहादुर थापालाई चयन गर्ने निर्णय गरेको प्रवक्ता गेवालीले जानकारी दिनुभयो। बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने 23 वटा विषयहरूको संशोधन सम्बन्धी प्रस्तावलाई समेत पारित गरेको छ। 9 महाधिवेशनले 159 सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको र अहिलेको आवश्यकतालाई ध्यान दिँदै 225 सदस्यीय केन्द्रीय कमिटी बनाउने समेत आजको बैठकले निर्णय गरेको छ, जसमा अध्यक्ष 1 जना, उपाध्यक्ष 2 जना, महासचिव 1 जना, उपमहासचिव 2 जना र सचिवहरू 7 जना रहने गरी केन्द्रीय कमिटीको नयाँ संरचना प्रस्ताव गरेको प्रवक्ता गेवालीले जानकारी दिनुभयो। यसैगरी अब एमालेभित्र केन्द्रीय कमिटी र पोलित ब्यूरो रहने र सानो सचिवालय रहने प्रबन्धको प्रस्ताव गरिएको छ। एमाले निर्वाचन प्रणालीमा फेरबदल गरेको जानकारी दिनुहुँदै प्रवक्ता गेवालीले महाधिवेशनबाट अध्यक्ष र अन्य कमिटीका सदस्य चुन्ने व्यवस्था गरेको र अन्य पदाधिकारी भने कमिटीले चुन्ने प्रस्ताव आजको बैठकले पारित गरेको जानकारी दिनुभयो। संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले कोविड 19बाट संक्रमितको निशुल्क उपचार गर्न र संक्रमण नियन्त्रणका लागि प्रभावकारी तयारी गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च तहका कर्मचारीहरूसँग कोविड 19 र सोसँग सम्बन्धित विषयमा छलफल गरी यस्तो निर्देशन दिएको हो। समितिले कोरोना महामारीबाट बच्न परीक्षणको दायरा बढ़ाउँदै आईसीयू भेन्टिलेटर र उपचारका लागि आवश्यक सामग्री व्यवस्थापन गर्न निर्देशन दिनुका साथै कोरोना विरूद्धको खोपमा देखिएको अनियमितता छानबिन गरी दोषीलाई कार्यवाही गर्न निर्देशन समेत दिएको छ। समितिले स्वास्थ्य सेवालाई गुणस्तरीय र सबैको पहुँचमा पुर्याउन मन्त्रालय मार्फत सरकारलाई निर्देशन दिएको छ। छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निर्देशक एवं प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले आवश्यक जनशक्ति र साधन स्रोतका अभावका बावजूद पनि कोविड महामारीबाट बच्न आवश्यक पूर्व तयारी गरिरहेको जानकारी गराउनुभयो। मन्त्रालयले आगामी 5 महिनामा कुल 193,856 जना नयाँ संक्रमित थपिने सम्भावना रहेको जनाएको छ। जसमध्ये 38,771 जनालाई उपचार सेवा आवश्यक पर्ने र 9,693 जनालाई सघन उपचारको आवश्यक पर्न सक्ने आकलन गरेको छ। नेपालमा आज 3,651 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 10,445 नमूनाको पीसीआर परीक्षण गर्दा 2,609 जना र 6,149 नमूनाको एन्टीजेन परीक्षण गर्दा 1,042 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमणबाट आज 1,784 संक्रमित निको भएका छन्। हालसम्मको नेपालमा संक्रमण निको हुने दर 93.5% रहेको मन्त्रालयले जनाएको छ। संक्रमणका कारण आज थप 22 जनाको मृत्यु भएपछि हालसम्म मृत्यु हुनेको कुल संख्या 10,115 पुगेको छ। कोविड 19 विरूद्धको खोप कोविशील्ड लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप आजदेखि लगाउन शुरू गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 65 वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोविशील्डको दोस्रो मात्राका रूपमा एस्ट्राजेनेका खोप आज र भोलि लगाउन थालिएको हो। भूटान र जापानबाट एस्ट्राजेनेका खोप आएपछि मन्त्रालयले खोप लगाउन थालेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। आज 27 विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। प्रत्येक वर्ष अगस्त 9 दिन मनाइने विश्व आदिवासी दिवसको नारा कसैलाई पछाडि नछाडौं आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आह्वान रहेको छ। यसै अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले अल्पसंख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री देउवाले आदिवासीहरूको अधिकार र मुद्दालाई उठान गर्ने र सचेतीकरण गरी संसारभरका आदिवासी समुदायलाई एकै सूत्रमा बाँध्ने पनि उल्लेख गर्नुभएको छ। नेपाल सरकारले सन् 2007 सेप्टेम्बर 13 आदिवासीहरूको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको प्रावधानलाई अनुमोदन गरिसकेको र सरकार महासन्धिलाई कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाले प्रष्ट पार्नुभएको छ। जुम्लामा रहेको यातायात व्यवस्था कार्यालय खारेज भएसँगै त्यहाँका अधिकांश सवारी चालकहरूले लाइसेन्स बिना नै सवारी साधन चलाउँदा जोखिम बढ़ेको छ। सवारी चालक अनुमति पत्र लिनकै लागि सुर्खेतसम्म पुग्नुपर्दा टाढा र खर्चिलो हुने भएकाले विगतमा जस्तै जुम्लाबाटै लाइसेन्स वितरण गर्नुपर्ने उनीहरूको माग रहेको छ। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
जुम्लाबाट यातायात व्यवस्था कार्यालय खारेज गरेपछि साविक कर्णालीका नागरिकले सवारी चालक अनुमति पत्र लाइसेन्स लिन सुर्खेत जानुपर्ने र महँगीसँगै शास्ति खेप्नु परेको छ। दैनिक गुजारा चलाउनका लागि जुम्लाका सयौं युवाहरू यति बेला अटो चलाइरहेका छन् भने लकडाउनका कारण उनीहरूको कमाई पनि राम्रो छैन। तर लाइसेन्स लिन सुर्खेत जान महँगो खर्च लाग्ने भएकाले परिवारको पेट पाल्न र किस्ता तिर्नका लागि भए पनि दैनिक जरिवाना तिरेर लाइसेन्स बिनै सवारी चलाउन बाध्य रहेको चालक धर्मेन्द्र नेपालीको गुनासो छ।
जुम्ला लाइसेन्स नखोलेको कारणले गर्दा चालकहरूले फाइन काटेर चलाउन बाध्य भइरहेका छन्। जुम्लामा करिब करिब 12-13 जनासँग लाइसेन्स छ, 80 जना जति बिना लाइसेन्सले चलाइरहेछन्। यसको लागि जुम्ला जिल्लामै यातायात व्यवस्था कार्यालयले उपलब्ध गराई हुन अनुरोध गर्दछौं।
गएको आर्थिक वर्षमा लाइसेन्स बिनै सवारी चलाउने जुम्लाका करिब 319 जना चालक कार्यवाहीमा परेको जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक विमल कुमार राउतले बताउनुभयो।
सवारी चालक अनुमति पत्र प्राप्त नगरी 319 जना कार्यवाही पर्नु भएको छ। त्यस बाबत 3,19,000 राशो जम्मा भएको छ। यो संघीयता आए यता ट्रायल सेन्टर हुँदाहुँदै पनि नेपाल सरकार यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र नखोलिदिनु एउटा समस्या हो।
वर्षौंदेखि सञ्चालनमा रहेको यातायात व्यवस्था कार्यालय खारेज गरी नागरिक शास्ति दिनु भनेको संघीयताको मर्म विपरीत हो। ट्रायल सेन्टरको मर्मत सँगै चाँडै जुम्लामा लाइसेन्स वितरण खोल्नका लागि मन्त्रालयमा पहल गरेको बताउँदै यातायात सेवा कार्यालय जुम्लाका प्रमुख निरविक्रम शाही,
धेरै लामो समयसम्म लाइसेन्सको यो काम गर्छ जुन यातायात व्यवस्था सेवा कार्यालयबाट चाहिँ रोकिएको थियो। प्रदेश सचिवजीले पदौबाट चाहिँ जुम्लालाई पनि अधिकार दिने, त्यहाँका प्रणालीवासीहरूलाई चाहिँ टाढा आउँदाखेरि पनि दुःख हुन्छ, सुर्खेतबाट लाइसेन्स लिनलाई भन्नुभएकै छ। ढिला चाँडो होला तर जुम्लाबाट चाहिँ लाइसेन्स दिने काम चाहिँ हुन्छ।
सवारी चालक अनुमति पत्र लाइसेन्स लिनका लागि दुर्गम जुम्ला हुम्ला डोल्पाबाट सुर्खेत जानुपर्ने आर्थिक भौगोलिक समस्यालाई मध्यनजर गर्दै तत्काल जुम्लामै लाइसेन्स वितरणका लागि पहल गर्न आवश्यक छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
सुन्नुहोस्, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य ज्येष्ठ नागरिक, एकल महिला, अशक्त, अपाङ्ग, लोपोन्मुख जाति र 5 वर्ष मुनिका बाल बालिकाहरूले आफ्नो स्थायी बसोबास रहेको वडामा गई आवेदन दियो। भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको श्रावणदेखि कार्तिक मसान्तसम्म वडा कार्यालयमा आफ्नो नाम नवीकरण गराऊ।
लौ न, मेरो बाको नवीकरण गर्ने छुट्यो नि।
नवीकरण गर्न छुटेका लाभग्राहीहरूको नाम प्रणालीबाट हट्दछ। छुटेका नागरिकले वडा कार्यालयमा गएर पुनः आवेदन दिनुपर्नेछ र नयाँ दर्ता भएको अर्को महिनाबाट मात्र सम्बन्धित ब्याङ्क खातामा रकम जम्मा हुनेछ।
मेरो त ब्याङ्कमा खाता पनि छैन, भत्ता नगदमै आउँछ होइन?
भत्ता लिनेहरूका लागि स्थानीय तहले तोकेको ब्याङ्कले नै निशुल्क खाता खोल्नेछ। अब भत्ता नगदमा लिन पाइँदैन।
अनि ब्याङ्कका पैसा लिन जाँदा के चाहिन्छ नि?
लाभग्राहीले आफ्नो परिचय खुल्ने सरकारी कागज पत्र लिएर ब्याङ्कमा जानु पर्नेछ। आर्थिक वर्षमा कम्तीमा पनि एकपल्ट ब्याङ्कसँग कारोबार गरेको हुनुपर्नेछ।
सबै स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता ब्याङ्कबाट भुक्तानी गरौं र गराउ।
नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालसँग नेपालका लागि अमेरिकी राजदूत ऱ्यान्डी बेरीले शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा आज भएको भेटमा राजदूत बेरीले ऊर्जा एवं जलस्रोतका क्षेत्रमा नेपाललाई आफ्नो देशको आर्थिक तथा प्राविधिक सहयोग रहेको बताउँदै आगामी दिनमा थप सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो। राजदूत बेरीले ऊर्जाको विकासका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई अगाडि बढ़ाउन पहल गरिदिन आग्रह गर्नुभयो। एमसीसी बारे राजदूतले गरेको आग्रहप्रति मन्त्री भूषालले जनता र राष्ट्रको हितमा नेपालले सहयोग स्वीकार गर्ने बताउनुभयो। जलवायु परिवर्तनका विषयमा अमेरिकी सरकारले गरेका निर्णयले विश्वलाई फाइदा पुग्ने बताउँदै मन्त्री भूषालले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विश्व एकजुट हुनुपर्ने बताउनुभयो। प्रधान सेनापति पूर्णचन्द्र थापाले बलादीकृत रथी प्रभुराम शर्मालाई संगठनको कमाण्ड हस्तान्तरण गर्नुभएको छ। सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित कार्यक्रममा प्रधान सेनापति थापाले बलादीकृत रथी शर्मालाई नेपाली सेनाको कमाण्ड भूज भूजारथ गर्नुभएको हो। सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई भोलिदेखि लागू हुने गरी कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी तोकिसक्नु भएको छ। सेनाको परम्परा अनुसार प्रधान सेनापति थापा आफ्नो 3 वर्ष कार्यकाल सकिनु 1 महिना अघि अर्थात भोलिदेखि घरविदामा रहने भएकाले सेनाको कमाण्ड शर्मालाई हस्तान्तरण गरिएको हो। कायम मुकायम जिम्मेवारी तोकिनुभएका शर्माले आगामी भदौ 25 गतेदेखि नेपाली सेनाको प्रधान सेनापतिका रूपमा सैनिक नेतृत्व सम्हाल्नुहुनेछ। पछिल्लो समय सिन्धुलीका महिलाहरू सार्वजनिक यातायातको साधन अटो चलाएर आत्मनिर्भर बन्न थालेका छन्। अटो चलाएर महिलाहरू घर खर्चका साथै बालबालिकाको शिक्षा स्वास्थ्यमा आत्मनिर्भर हुन पाएकामा खुशी व्यक्त गर्छन्। सिन्धुलीबाट संवाददाता कमल सरला सुनवारको रिपोर्ट।
गाउँमा बस्दा चाहिँ घाँस र कोदालो मात्रै, गाडी देख्दा नि डर लाग्छ, चलाउँदा पनि अब देख्दै ठोक्ने, अब लडाउने पल्टाउने हुँदा पनि अब हरेकले छोड्छ, अब यसले गर्दैन भने के हो भनौँ न।
गीता कुमारी श्रेष्ठ अटो व्यवसाय शुरूआत गर्दाका दिनहरू सम्झना गर्दै, पछिल्लो समय सिन्धुलीमा महिलाहरूले अटो व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गरिरहेका छन्। कमलामाई नगरपालिका 5 मधुटार्की इन्द्रमाया साङतान 3 वर्ष पहिला ठेलामा चिया बेच्नुहुन्थ्यो, अहिले अटो चलाउनुहुन्छ।
चिया बेच्दाखेरि सबै महिलाहरू पनि अटो चलाउनु भएको देखि उहाँहरूले चलाउन सक्नुहुँदाखेरि मलाई पनि आउँछ होला जस्तो आँट चाहिँ भयो क्या मनमा नै, चिया बेच्दा बेच्दै मैले अटो किने।
त्यस्तै कमलामाई नगरपालिका 5 मिलन चोकी सरिता सुनवारले पनि व्यावसायिक रूपमै अटो चलाउन थाल्नु भएको 4 वर्ष भयो, यही व्यवसायलाई निरन्तरता दिने बताउनुहुन्छ।
एउटा सिङ्गल मदर, मेरो दुईटा बच्चा छ, धेरै कमाउन नसके भए पनि 2-4 रुपियाँको जरुरत हुँदाखेरि चाहिँ अरूलाई हात फैलाउन नपर्ने भएको कारणले चाहिँ मैले यो पेसामा आबद्ध भएको।
अहिले सिन्धुलीमा अटो व्यवसायमा महिलाहरूको आकर्षण बढ्दै गइरहेको छ। सरकारले अटो व्यवसाय सञ्चालन गर्न महिलाहरूका लागि सहुलियत कर्जामा ऋण उपलब्ध गराउन सके, अटो व्यवसाय थप प्रभावकारी बनाउन सकिने र त्यसका लागि आफूले पहल गरिरहेको बताउनुहुन्छ भद्रकाली यातायात प्रणाली सिन्धुलीकी अध्यक्ष जानुका गौतम।
महिलाहरूलाई हौसला दिनको लागि कम ब्याजमा लोन दिने हो भनेदेखि थुप्रै महिलाहरूलाई प्रोत्साहन भयो भनेदेखि आफ्नो खुट्टामा आफै उभिन सक्थे।
अटो चलाएर आत्मनिर्भर भएका यी महिलाहरूले परिवारको आर्थिक भार मात्रै घटाएका छैनन्, अरू महिलाहरूका लागि पनि राम्रो उदाहरण र प्रेरणाका स्रोत बनेका छन्। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
अब अन्तर्राष्ट्रिय समाचार। मानवीय क्रियाकलापका कारण मौसममा अभूतपूर्व र कहिलेकाहीँ अपरिवर्तनीय तरिकाले परिवर्तन भइरहेको संयुक्त राष्ट्र संघको विज्ञान सम्बन्धी प्रतिवेदनमा जनाइएको छ। प्रतिवेदनका अनुसार मौसम परिवर्तनका कारण अत्यधिक गर्मी, बाढ़ी पहिरो र अनावृष्टि भइरहेको छ। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेजले यो प्रतिवेदन मानवका लागि खतराको सूचक भएको बताउनु भएको छ। प्रतिवेदनपछि प्रतिक्रिया दिँदै वैज्ञानिकहरूले विपत्ति कम गर्न विश्वले चाँडै केही कदम चाल्नुपर्ने बताएका छन्। उनीहरूले ग्रीन हाउस ग्यासको उत्सर्जन कम गर्न सके बढ़दो तापमानलाई स्थिर राख्न सक्ने तर्क राखेका छन्। जापानका विभिन्न ठाउँमा शक्तिशाली आँधीको सम्भावना रहेकाले ती ठाउँका 3,200,000 भन्दा बढ़ी मानिसलाई अन्यत्र जान भनिएको छ। हिरोसीमा, सिमान र एहिम लगायतका क्षेत्रमा रहेका बासिन्दालाई ठाउँ छोड्न सरकारले आग्रह गरेको हो। आँधीको खतराका कारण त्यस क्षेत्रका 63 उडान रद्द भएका छन् भने अरू उडान अनिश्चित रहेका छन्। अफगानिस्तानमा सुरक्षा कार्यवाहीका क्रममा एकै दिन 570 जना विद्रोही लड़ाकाहरूको मृत्यु भएको छ। अफगान रक्षा मन्त्रालयले पछिल्लो 24 घण्टामा कार्यवाहीका क्रममा ती तालिबान लड़ाकुहरू मारिएका जानकारी दिएको छ। अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना हटाएपछि अफगानिस्तानमा हिंसात्मक गतिविधिहरू बढ़ेको हो। तालिबान लड़ाकुहरूले 6 विभिन्न प्रान्तीय राजधानी कब्जामा लिएको दावी गरेका छन्।
अर्थमन्त्री जनार्दन शर्माले अर्थविदहरूको विज्ञतालाई अर्थ मन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता औल्याउनु भएको छ। सोमबार नेपाल आर्थिक संघले अर्थमन्त्रीलाई संघको मानार्थ सदस्यता प्रदान गर्ने कार्यक्रममा अर्थमन्त्री शर्माले देशको अर्थतन्त्र हाँक्न अर्थ मन्त्रालय वा सरकार मात्र पर्याप्त नहुने भन्दै विषय विज्ञहरूको ज्ञान र अनुभवलाई निरन्तर जोड्ने खालको कुनै न कुनै संयन्त्र आवश्यक भएको बताउनुभयो। कार्यक्रममा अर्थ सचिव मधु कुमार मरासिनीले हामी नै जान्ने हौ भन्ने घमण्ड कर्मचारीहरूमा पलाउन सक्ने तर्फ सचेत रहेको आफूले त्यस्तो हुन नदिने र नीति र योजना तय गर्दा विज्ञहरूको ज्ञान र अनुभव समेटेर अघि बढ्ने बताउनुभयो। नेपाल आर्थिक संघका अध्यक्ष प्राध्यापक डाक्टर विश्वम्बर प्याकुरेलले देशको आर्थिक नीति निर्माणमा आफूहरूले अर्थ मन्त्रालयलाई सघाउँदै आएको प्रसंग उल्लेख गर्दै आगामी दिनमा पनि सो क्रम जारी रहने विश्वास दिलाउनुभयो। अर्थविद डाक्टर भवानी ढुङ्गाना, डाक्टर शिव अधिकारी लगायतले नयाँ सरकारसँग काम गर्नको लागि पर्याप्त समय नरहेको भन्दै जनतालाई प्रत्यक्ष फाइदा पुग्ने खालका ससाना र थोरै कार्यक्रम अघि सार्न सुझाव दिनुभयो। नेपाल उद्योग परिसंघले वर्तमान संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमले COVID-19 महामारी नियन्त्रण, औद्योगिकीकरण र उत्पादनमुखी अर्थतन्त्रलाई अघि बढ़ाउन जोड़ दिएको भन्दै त्यसको स्वागत गरेको छ। परिसंघले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा स्वदेशी सामानको उत्पादन तथा उपभोगमा जोड़ दिने र आयात प्रतिस्थापन र निर्यात प्रवर्धनमूलक उद्योगमा जोड़ दिने घोषणा हुनुले नेपाललाई औद्योगिकीकरणको बाटोमा लैजाने र नेपाली वस्तुकै उपभोग वृद्धिमा सहयोग पुग्ने विश्वास गरेको गरेको विज्ञप्ति मार्फत जनाएको छ। संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमले सरकार र निजी क्षेत्रको सहकार्यका आधारमा लगानी मैत्री वातावरण निर्माण गर्ने घोषणा तथा स्वदेशी लगानी प्रोत्साहन र विदेशी लगानी आकर्षण गर्ने घोषणा हुनु स्वागतयोग्य भएको परिसंघले जनाएको छ। नेपाल इन्फ्रास्ट्रक्चर ब्याङ्क लिमिटेडले देशका विभिन्न दुई स्थानमा 67.50 करोड लगानीमा स्काई वाक टावर निर्माणमा लगानी गर्ने भएको छ। ब्याङ्कले मुलुकको पर्यटकीय पूर्वाधारमा नवीनतम अवधारणा सहित काठमाडौँको कमलादी र धनकुटाको भेडेटारमा निर्माणाधीन मुलुकको पहिलो स्काई वाक टावर परियोजनाहरू एकल लगानीमा निर्माण र सञ्चालनका लागि परियोजना निर्माणकर्ता बोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता सम्पन्न गरेको छ। बोन्डर्स ग्रुपले निर्माणाधीन कमलादी स्थित मुलुककै अग्लो उचाइको टावरबाट काठमाडौँ उपत्यकाको रमणीय दृश्य सिसाको सतहबाट अवलोकन गर्न सकिने यस परियोजनाले पर्यटकलाई उल्लेख्य मात्रामा आकर्षित गर्ने अपेक्षा गरिएको छ। सम्पन्न सम्झौतामा नेपाल इन्फ्रास्ट्रक्चर ब्याङ्क लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र परियोजनाको तर्फबाट अध्यक्ष प्रवेन्द्र पोखरेलले हस्ताक्षर गर्नुभएको छ।
अब खेल समाचार अझै बमबाट।
साप च्याम्पियनशीप फुटबलको 13 संस्करण मालदिव्समा आयोजना हुने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले साफ च्याम्पियनशीप मालदिव्समा आयोजना गर्ने निर्णय गरेको हो। सोमबार बसेको साफको कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा मालदिव्सलाई दिएको हो। कोविड 19 को अवस्था हाम्रो भन्दा मालदिव्समा राम्रो भएकोले त्यहाँ गर्न लागेको अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो। साफ च्याम्पियनशीप अक्टोबर 1-13 आयोजना हुनेछ। 13 साफमा नेपाल, भारत, बंगलादेश, मालदिव्स र श्रीलंकाले खेल्ने पक्का भइसकेको छ। भुटानले 3 दिनपछि निर्णय गर्ने इन्फाले जनाएको छ। प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोविड 19 का कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नयाँ आयोजक राष्ट्र चयन गरिएको हो। साफ आयोजनाका लागि नेपाल र मालदिव्सले प्रस्ताव पेश गरिएको थियो। इन्फाले साफ आयोजनाका लागि कुल 10 करोड़ रुपियाँ खर्च सहितको योजना पेश गरेको थियो। यस्तै नेपालमा साफ आयोजना गर्न सरकारले 5 करोड़ दिने निर्णय गरिसकेको थियो। साफको लागि नेपाली टोलीले तयारी शुरू गरिसकेको छ। बन्द प्रशिक्षणमा 37 खेलाड़ी रहेका छन्। साफ अघि नेपालले भारतसँग 2 मैत्रीपूर्ण खेल खेल्नेछ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेल भदौ 17-20 सेप्टेम्बर 2-5 हुनेछ। आसन्न एभरेस्ट प्रिमियर लीगको विजेताले पाउने यो पटकको ट्रफी अरू संस्करणका तुलनामा विशेष रहेको छ। जर्मनीमा बनेको यो ट्रफीलाई आयोजकले सोमबार 1 कार्यक्रमका बीच सार्वजनिक गरे। विश्वकप क्रिकेटको ट्रफी बनाएको भेन्डरले नै ईपीएलको ट्रफीको डिजाइन गरेको हो। नेपालको मौलिकतालाई पनि समावेश गरेर ट्रफीमा 3 खुकुरी राखिएको छ भने त्यसको माथि क्रिकेट बल राखिएको छ। सो बलमा सुरजकी हीरा जडान हुनेछ। निकै आकर्षक देखिएको ट्रफीको डिजाइन कति रकममा गरिएको भनेर नखुलाए पनि महँगो रकम खर्च भएको बताइएको छ। असोज 9 गतेबाट शुरू हुने प्रतियोगिताका लागि आयोजकले मुख्य प्रायोजकदेखि विभिन्न टीमले विदेशी खेलाड़ी अनुबन्धन काम गरिसकेका छन्।
अब मौसम। आगामी 24 घण्टामा देशभर सामान्यतया बदली भई केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ भने भोलि प्रदेश नम्बर 1 बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 26.9 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 1.7 मिलिमिटर। काठमाडौँको अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 20.3 डिग्री सेल्सियस, वर्षा 18 मिलिमिटर। पोखराको अधिकतम 30.8 डिग्री सेल्सियस, न्यूनतम 22.7 डिग्री सेल्सियस, वर्षा 38.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.8 डिग्री सेल्सियस, न्यूनतम 23.4 डिग्री सेल्सियस, वर्षा 23.1 मिलिमिटर। र दिपालको अधिकतम 35.2 डिग्री सेल्सियस, न्यूनतम 24.4 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलब मान यही साउन 1 गतेदेखि लागू हुने गरी सरकारद्वारा स्वीकृत। अध्यक्ष र केन्द्रीय सदस्यहरू महाधिवेशनले चयन गर्ने व्यवस्था सहितको संशोधित विधान मस्यौदा नेकपा एमाले केन्द्रीय कमिटिद्वारा पारित। नेपालमा आज थप 3651 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमित 22 मृत्यु, 1042 जना संक्रमण मुक्त। र मानवीय क्रियाकलापका कारण मौसममा अभूतपूर्व परिवर्तन भइरहेको संयुक्त राष्ट्र संघको प्रतिवेदन। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।